नमस्कार। दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छौ यशोदा अधिकारी र रत्नावली शर्मा। आज 2078 साल माघ महिनाको 19 गति बुधबार माघ शुक्ल पक्ष प्रतिपदा तिथि, तदनुसार फेब्रुअरी 2 तारीक सन् 2022, नेपाल सम्वत 1142।
निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन जेठ 4 प्रस्ताव गरेको छ। यो प्रसंगलाई आज राजधानी दैनिकबाट प्रकाशित दैनिक पत्र पत्रिकाले मुख्य खबरका रूपमा छापेका छन्। कार्यक्रमको शुरूआत गरौं गोर्खापत्र दैनिकबाट। गोर्खापत्र दैनिकले स्थानीय निर्वाचन जेठ 4 प्रस्ताव, आवश्यक सबै तयारी शुरू गर्न आयोगसँगै प्रधानमन्त्रीको आग्रह शीर्षकमा छापिएको मुख्य खबरबाट। निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन 2079 जेठ 4 गते एकै चरणमा गर्न सरकार समक्ष प्रस्ताव गरेको छ। आयोगका पदाधिकारीले प्रधानमन्त्री शेरबहादुर देउवासँगको भेटमा निर्वाचनको अर्को मिति प्रस्ताव गरेको हो। प्रधानमन्त्री देउवा सहित मन्त्री परिषदका सदस्यसँगको भेटमा प्रमुख निर्वाचन आयुक्त दिनेश कुमार थपलियाले आयोगले 4 जेठमा एकैपटक स्थानीय तहको निर्वाचन हुने मिति प्रस्ताव गरेको जानकारी दिनुभयो। आयुक्त थपलियाले चुनावका लागि आयोग तयारी अवस्थामा रहेको र आयोगको प्रस्तावमा प्रधानमन्त्री समेत सकारात्मक रहेको बताउनुभयो। उहाँले भन्नुभयो निर्वाचन ऐनले पदावधि सकिन तय गरेको म्यादभन्दा एक दिन अघिसम्म चुनाव भए ऐन संशोधन गर्नुपर्दैन। स्थानीय तह निर्वाचन ऐन 2073 बमोजिम स्थानीय तहका पदाधिकारीको म्याद सकिनुभन्दा 2 अगाडि स्थानीय तहको निर्वाचन हुनुपर्नेछ। ऐन बमोजिम चैत 5 भित्र स्थानीय तहको निर्वाचन भइसक्नुपर्ने हो। जेठ 4 गते चुनाव भए ऐन संशोधन गर्नुपर्ने होला भनेर गोर्खापत्रले राखेको जिज्ञासामा मुख्य आयुक्त थपलियाले प्रश्न गर्नुभयो। पदावधि सकिएको 1 अघि नै संवैधानिक निकायका प्रमुख वा सदस्यको नियुक्ति हुनुपर्ने संवैधानिक व्यवस्था हुन्छ। 2 नियुक्ति भएका छन् के ती नियुक्ति अवैधानिक हुन् त? प्रधानमन्त्रीसँगको भेटमा सहभागी अर्का आयुक्त ईश्वरी प्रसाद पौड्यालले आयोगले प्रस्ताव गरेको मितिमा प्रधानमन्त्री सकारात्मक रहेको बताउनुभयो। उहाँले मन्त्री परिषदको अर्को बैठकबाट निर्वाचनको मिति घोषणा हुने पनि जानकारी दिनुभयो। स्थानीय निर्वाचन जेठ 4 प्रस्ताव, आवश्यक सबै तयारी शुरू गर्न आयोगसँग प्रधानमन्त्रीको आग्रह, गोर्खापत्रको मुख्य प्रसंग हो यो।
निर्वाचन आयोगले आगामी जेठ 4 गते स्थानीय तहको निर्वाचन एकै चरणमा गर्न सरकार समक्ष प्रस्ताव गरेको प्रसंगलाई आज राजधानीबाट प्रकाशित राष्ट्रिय दैनिकहरूले मुख्य समाचारका रूपमा छापेका छन्। यो प्रसंगलाई नागरिक दैनिकले आयोगको दोस्रो प्रस्ताव स्थानीय चुनाव जेठ 4 शीर्षकमा मुख्य समाचार छापेको छ भने नयाँ पत्रिका दैनिकले स्थानीय निर्वाचन 4 जेठमा गर्न आयोगको सिफारिश, संविधान र ऐन नबाझिएकाले संशोधन गर्नु नपर्ने, आयोगले प्रस्ताव गरेको मितिमै निर्वाचन घोषणा गर्ने प्रधानमन्त्री देउवाको प्रतिबद्धता शीर्षकमा मुख्य समाचार छापेको छ। नयाँ पत्रिका लेख्छ निर्वाचन आयोगले स्थानीय तहको निर्वाचन आगामी 4 जेठमा एकै चरणमा गर्ने गरी मिति तोक्न सरकारलाई सुझाव दिएको छ। आयोगका प्रमुख आयुक्त सहित पदाधिकारीले मंगलबार प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर निर्वाचनको मिति सिफारिश गर्नुभएको हो। यसअघि आयोगले वैशाखमा स्थानीय तहको निर्वाचन गर्न प्रस्ताव गरेको थियो। आयोगले 2074 सम्पन्न 3 चरणको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधिको पदावधि 5 जेठमा समाप्त हुने भन्दै त्यस अगावै निर्वाचन गर्नु सरकार र आयोगको दायित्व भएकाले एकै चरणमा सम्पन्न गर्ने मिति सिफारिश गरेको जनाएको छ। प्रमुख आयुक्त दिनेश कुमार थपलियाले आफूले गरेको प्रस्तावमा प्रधानमन्त्री देउवा सकारात्मक रहेको पनि बताउनुभयो। निर्वाचन आयोगले विद्यमान कानूनी व्यवस्थामै टेकेर निर्वाचन गर्न सकिन्छ भनेको छ। साथै 4 जेठमा निर्वाचन गर्दा उपयुक्त हुने भनेर समेत सुझाव पनि दिएको छ। त्यसो गर्दा ऐन संशोधनको आवश्यकता पनि रहेन। स्थानीय जनप्रतिनिधिको पदावधि 5 जेठमा सकिने भएकाले 4 जेठभित्रै निर्वाचन गरिसक्नुपर्ने भन्ने आयोगको सुझाव छ। त्यसमा सरकारको सहमति रहन्छ। आयोगले दिएको सुझावका आधारमा हामी सरकारका तर्फबाट छिट्टै निर्वाचनको मिति घोषणा गर्छौं। सम्भवतः आसन्न मन्त्री परिषद बैठकले त्यो निर्णय गर्न सक्छ। यससँगै अन्य सुरक्षा र कर्मचारी लगायत आवश्यक व्यवस्था सरकारले गर्छ। कानून मन्त्री दिलेन्द्र प्रसाद बडुको भनाई पनि नयाँ पत्रिकाले अग्रपृष्ठमा छापेको छ। यसैबीच निर्वाचन आयोगले प्रधानमन्त्री देउवालाई आगामी 4 जेठमा एकै चरणमा स्थानीय निर्वाचन सम्पन्न गर्न 12 अर्ब रकम बजेट आवश्यक पर्ने जानकारी गराएको छ। एकै चरणमा निर्वाचन हुन नसके थप खर्च लाग्ने आयोगको भनाई छ। 2074 सम्पन्न निर्वाचनमा 8 अर्ब भन्दा बढ़ी खर्च भएको भन्दै आयोगले हाल खर्च बढ़ेर 12 अर्ब पुग्ने अनुमान गरेको छ। आयोगले निर्वाचन खर्चको अधिकांश भाग जनशक्तिको तलब भत्ता, दैनिक भत्ता र भ्रमण खर्च तथा अन्य सुविधामा खर्च हुने र 2074 पछि ती शीर्षकमा करिब 30% वृद्धि भएकाले थप बजेट आवश्यक पर्ने देखिएको जनाएको छ। 2074 निर्वाचनपछि 20 लाख मतदाता थपिएकाले सोही अनुपातमा मतदान स्थल तथा मतदान केन्द्र मतपत्र मतदान सामग्री आदिमा पनि बजेट वृद्धि हुने देखिएको आयोगको भनाइ छ। यसै गरी मतदाता शिक्षालाई प्रविधि मैत्री तथा व्यापक र प्रभावकारी बनाई नयाँ प्रविधिको प्रयोग गर्न थप सामग्री र जनशक्तिको आवश्यकताले थप बजेट चाहिने पनि आयोगले जनाएको छ। निर्वाचन खर्चका लागि 12 अर्ब प्रस्ताव आजका पत्र पत्रिकाले अग्रपृष्ठमा यो खबरलाई छापेका छन्। निर्वाचन आयोगको प्रस्ताव स्थानीय तह निर्वाचन चार्जेटमा कानून संशोधन आवश्यक छैन आयोग शीर्षकमा राजधानीले मुख्य खबर छापेको छ भने यदा अन्नपूर्ण पोस्टले आयोगले बढ़ायो सरकारलाई दबाव स्थानीय चुनाव चार्जेटमा प्रस्ताव शीर्षकमा मुख्य खबर छापेको छ।
सत्ता गठबन्धन भत्काउन खोज्दै एमाले शीर्षकमा नागरिक दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। सत्ता सहयात्री दलहरूले प्रमुख प्रतिपक्षी दल नेकपा एमाले 5 दलीय गठबन्धन भत्काउन लागिपरेको आरोप लगाएका छन्। खास गरी माओवादी केन्द्र एकीकृत समाजवादी र जनता समाजवादी दल एमाले जसरी पनि गठबन्धन भत्काउन लागिपरेको निष्कर्षमा पुगेका हुन्। एमाले अहिलेको सरकारलाई जसरी पनि असफल पार्ने र गठबन्धन भत्काएर निर्वाचनमा जान चाहेको विश्लेषणसहित उनीहरूले आउँदो संघीय संसदको निर्वाचनसम्म गठबन्धन कायमै रहने दावी गर्दै आएका छन्। एक साता यता सहयात्री दलबीच उत्पन्न चिसोले भने गठबन्धन भत्कन सक्ने शंकालाई बल पुगेको छ। आउँदो संघीय संसदको निर्वाचनसम्म गठबन्धन कायम रहने र त्यसमा कांग्रेस प्रतिबद्ध रहेको भन्दै प्रधानमन्त्री शेरबहादुर देउवाले आश्वासन दिनुभए पनि उहाँको पार्टीभित्र यस विषयलाई लिएर चर्को असन्तुष्टि रहेको छ। साथै अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसीको विषयमा सभामुख अग्निप्रसाद सापकोटाको भूमिकालाई र पनि सत्ता सहयात्री बीच किचलो बढ़ेको छ। माओवादी केन्द्रका जनवर्गीय संगठनका नेताहरूले सभामुख सापकोटाको भूमिकाको प्रशंसा गरिरहेका छन् भने गठबन्धनको प्रमुख घटक कांग्रेस र प्रधानमन्त्री शेरबहादुर देउवा असन्तुष्ट हुनुहुन्छ। एमसीसी बारे गठबन्धन दलभित्रै अन्तर्विरोध भएका बेला एमाले सरकार कसरी अघि बढ़छ त्यही अनुसार आफ्नो नीति स्पष्ट पार्ने बताउँदै आएको छ। यद्यपि एमसीसी संसदबाट पास गर्ने भन्ने निर्णय मन्त्री परिषदबाट गरेर अघि बढ़ेमा प्रधानमन्त्रीलाई साथ दिने संकेत एमाले गरेको स्रोतको दावी रहेको छ। एमाले उपमहासचिव प्रदीप गेवालीले भन्नुभयो सत्तारूढ़ दलभित्रै बहुमत रहेकाले एमालेको भूमिका आवश्यक नपर्ने बताउनुभयो। गठबन्धन दल भित्रै अन्तर्विरोधी कुरा आएका छन्। विगतमा सभामुखको भूमिका ठिक भएन त्यो जग जाहेर छ। अहिले पनि सभामुखले अवरोध गरे उहाँहरूले के गर्नुहुन्छ? प्रस्ताव सामान्य बहुमतबाटै पास हुन्छ, सामान्य बहुमत सरकारसँगै छ। गेवालीले भन्नुभयो सत्ता गठबन्धन भत्काउन खोज्दै एमाले। नागरिक दैनिकले अग्रपृष्ठमा यो खबर छापेको छ।
सरकारले दार्चुलाको तुषार पानीदेखि कोठाधारसम्मको 4 किलोमिटर सड़कमा ट्र्याक खोल्ने जिम्मा नेपाली सेनालाई दिएको छ। मन्त्री परिषदको सोमबार बसेको बैठकले महाकाली लोकमार्ग दार्चुला तिंकर सड़क आयोजना अन्तर्गतको 4 किलोमिटर सड़कमा ट्र्याक खोल्ने जिम्मा सेनालाई दिने निर्णय गरेको हो। मन्त्री परिषदका निर्णय सार्वजनिक गर्न मंगलबार आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता एवं संचार तथा सूचना प्रविधि मन्त्री ज्ञानेन्द्र बहादुर कार्कीले यस्तो जानकारी दिनुभएको हो। कञ्चनपुर ब्रह्मदेव डडेलधुरा बैतडी हुँदै दार्चुलाको तिंकर सम्म पुग्ने 425 किलोमिटर लामो महाकाली राजमार्गको दार्चुला तिंकर खण्ड 134 किलोमिटर लामो छ। दार्चुला तिंकर खण्डको 134 किलोमिटर सड़क मध्ये कोठाधार तिंकरसम्मको 87 किलोमिटर सड़कमा ट्र्याक खोल्ने कार्य 2 वर्षदेखि सेनाले गरिरहेको छ। यस्तै मन्त्री परिषद बैठकले सिमरा र बाराको मालपुत कार्यालय र नापी कार्यालयको कार्यक्षेत्रमा पर्ने साविकका बुनियाद रामपुर कोटनी र लिपनी माल गाउँपालिकालाई कलैयामा समावेश गर्ने निर्णय गरेको छ। यस्तै चितवनको कार्यक्षेत्रमा पर्ने साविकका हाजीपुर गाउँ विकास समितिलाई खैरहनीको मालपुत तथा नापी कार्यालयमा समावेश गर्ने निर्णय गरेको छ। मन्त्री परिषद निर्णय दार्चुलामा ट्र्याक खोल्ने जिम्मा सेनालाई गोर्खापत्रले प्राथमिकता दिँदै छापेको छ।
अमेरिकी मिलेनियम च्यालेन्ज कोअपरेशन एमसीसीको विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाले जोड़ दिएको छ। एमसीसी अनुमोदन गर्ने कि नगर्ने भन्ने विषयमा सत्तारूढ़ गठबन्धन दलहरूबीच मतभेद भइरहेका बेला प्रधानमन्त्री शेरबहादुर देउवा यतिखेर कूटनीतिक दबावमा रहनु भएको छ। प्रधानमन्त्री देउवा यसअघि नै एमसीसी पारित गर्ने पक्षमा उभिनु भएको छ भने 2074 सालमा आफ्नै नेतृत्वको सरकारको पालामा अमेरिकासँग एमसीसी सम्झौता भएकाले सो अनुमोदन गर्ने दबाव प्रधानमन्त्री देउवा सामु रहेको छ। एमसीसीको प्रतिनिधिसँगको हरेक भेटमा प्रधानमन्त्री देउवाले प्रतिबद्धता समेत व्यक्त गर्दै आउनु भएको छ। यसअघि सार्वजनिक कार्यक्रममै एमसीसीको विषयमा गलत हल्ला फैलाएको भन्दै प्रधानमन्त्रीले आक्रोश पोख्नु भएको थियो। तर सत्ता गठबन्धनभित्रको दल एकीकृत माओवादी केन्द्र र एकीकृत समाजवादीको स्पष्ट जवाफ नआएकाले यतिखेर अलमलको अवस्था छ। माओवादी केन्द्र र एकीकृत समाजवादी संशोधन गरेर मात्रै एमसीसी अनुमोदन गर्नुपर्ने अडानका कारण संसदमा विचाराधीन रहेको एमसीसी जटिल बन्दै गएको छ। एमसीसीको विषयमा छिटो निर्णयमा पुग्न अमेरिकाको जोड़, प्रधानमन्त्री देउबा एमसीसी अनुमोदन गर्न दबावमा सभामुखले संसद बैठक रोक्नु भयो। राजधानी दैनिकले अग्रपृष्ठमा यो खबर छापेको छ।
तपाईँ अहिले रेडियो नेपालबाट दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबार सुनिरहनु भएको छ। कार्यक्रममा एकैछिन विज्ञापन।
सुन त, भोलिको मिटिङको लागि सबैलाई फोन गर्यो?
छैन सर, मेरो मोबाइलमा ब्यालेन्स नै थिएन, अलि पछि गर्छु ल्यान्डलाइनबाट।
ल हेर, मोबाइलमा ब्यालेन्स छैन भनेर हुन्छ? तिमीलाई थाहा छैन, यस कार्यालयले नेपाल टेलिकमको कर्पोरेट युजर ग्रुप अर्थात् सियुजी सेवा लिएको छ। तिम्रो नम्बरलाई पनि सियुजीमा सहभागी गराउन।
अनि सर, मेरो त प्रिपेड नम्बर हो नि।
अहिले नेपाल टेलिकमले प्रिपेड र पोस्टपेड दुवै फोनमा सियुजी सेवा लागू गरिसकेको छ। सियुजीमा आबद्ध भएपछि हाम्रो कर्मचारीहरू बीच निशुल्क र नेपाल टेलिकमको नेटवर्कमा सस्तो दरमा फोन तथा एसएमएस गर्न र डाटा चलाउन पाइन्छ नि। तिमीलाई थप जानकारी चाहिएमा नेपाल टेलिकमको वेबसाइट www.ntc.net.np मा हेर न।
नेपाल टेलिकम, राष्ट्रको संचार।
कार्यक्रममा यहाँलाई पुनः स्वागत छ। अब पत्र पत्रिकामा प्रकाशित बाँकी प्रसंगहरू। प्रधानमन्त्री शेरबहादुर देउवाले राष्ट्रिय सुरक्षासँग सम्बन्धित गम्भीर प्रकृतिका सूचनाका विषयमा सबै नागरिक संवेदनशील हुनुपर्ने विचार व्यक्त गर्नुभएको छ। राष्ट्रिय सूचना आयोगको आर्थिक वर्ष 2077-78 वार्षिक प्रतिवेदन बुझ्ने क्रममा मंगलबार प्रधानमन्त्री देउवाले राष्ट्र, राष्ट्रियता, राष्ट्रिय अखण्डता र राष्ट्रिय सुरक्षा जस्ता संवेदनशील विषयमा सूचना माग्ने र दिने कुरामा सबैलाई संवेदनशील हुन आग्रह गर्नुभयो। उहाँले राष्ट्रिय सूचना आयोगको स्थापनाले मुलुकमा सुशासन कायम गराउन मदत पुगेको पनि उल्लेख गर्नुभयो। यसैबीच प्रधानमन्त्री देउवाले सार्वजनिक जमीन अतिक्रमण गर्ने प्रवृत्ति बढ़ेकाले भूमाफियामाथि निगरानी बढ़ाउन राष्ट्रिय सतर्कता केन्द्रलाई निर्देशन दिनुभएको छ। उहाँले अतिक्रमण भइसकेका क्षेत्रको गहन छानबिन गर्नुहोस्, यसमा सरकारको पूरा सहयोग रहनेछ पनि भन्नुभयो। मंगलबार राष्ट्रिय सतर्कता केन्द्रको आर्थिक वर्ष 2077-78 वार्षिक प्रतिवेदन बुझ्नु भएपछि निर्देशन दिनुहुँदै प्रधानमन्त्रीले भन्नुभयो, बागमती किनारा र आसपासका क्षेत्रमा अतिक्रमण धेरै बढ़न थाल्यो, राम्रो अध्ययन गर्नुहोस्, राष्ट्रिय सुरक्षासँग सम्बन्धित सूचनामा गम्भीर हुनुपर्छ, भूमाफियामाथि निगरानी बढ़ाउन निर्देशन। प्रधानमन्त्रीको भनाईलाई गोर्खापत्र दैनिकले अग्रपृष्ठमा छापेको छ।
पेट्रोल हालसम्मकै महँगो, प्रति लिटर 142 रूपियाँ। राजधानी दैनिकले अग्र पृष्ठमा यो खबर बनाएको छ। नेपाल आयल निगमले मंगलबार मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य बढ़ाउँदा पेट्रोलको मूल्यले भने अहिलेसम्मकै इतिहास तोडेको छ। निगमले पछिल्लो पटक पेट्रोल, डिजेल र मडतेलमा प्रति लिटर 3-3 रूपियाँ वृद्धि गर्दा काठमाडौँ उपत्यकाको हकमा पेट्रोलको मूल्य 142 रूपियाँ पुगेको छ। यो मूल्य निगमको इतिहासमै सबैभन्दा बढ़ी हो। यसअघि 2070 सालमा प्रति लिटर पेट्रोल 140 रूपियाँ पुगेको थियो। निगमले 1 फेब्रुअरी अर्थात मंगलबार इण्डियन आयल कोअपरेशन आईओसीले पठाएको मूल्य विश्लेषण गरी पेट्रोलियम पदार्थको नयाँ मूल्य निर्धारण गरिएको जनाएको छ। जस अनुसार डिजेल र मट्टीतेलको मूल्य प्रति लिटर 125 रूपियाँ पुगेको छ। हवाई इन्धनको पनि मूल्य बढ़ेको छ। हवाई इन्धनमा आन्तरिक उडानतर्फ प्रति लिटर 10 रूपियाँ बढ़ाएर 115 रूपियाँ पुर्याइएको छ। हवाई इन्धनमा अन्तर्राष्ट्रिय उडानमा प्रति किलोमिटर $100 वृद्धि गरी $1,095 कायम गरिएको छ। निगमका अनुसार आईओसीले 16 जनवरी अर्थात 2 माघमा पठाएको सूचीभन्दा मंगलबार पठाएको सूचीमा पेट्रोल, डिजेल र मट्टीतेलको मूल्य बढ़ी छ। त्यसबेलाको तुलनामा मंगलबार पठाएको सूचीमा पेट्रोलमा 4.92 रूपियाँ, डिजेलमा 7.24 रूपियाँ र मट्टीतेलमा 8.80 रूपियाँ प्रति लिटर बढ़िरहेको छ। त्यस्तै हवाई इन्धनमा प्रति लिटर 7.48 रूपियाँ वृद्धि भएको छ। यो मूल्यलाई आधार मानेर निगमले पेट्रोलियम पदार्थको मूल्य बढ़ाएको हो। निगमले यो पटक बढ़ाएको मूल्यमा खाना पकाउने ग्यासको मूल्य घटेर आएको छ। यो पटक पहिलाको भन्दा प्रति सिलिण्डर 81.62 रूपियाँ घटेर आएको छ। ग्यासको मूल्य घटेर आए पनि निगमले मूल्य समायोजन गरेको छैन। पेट्रोल हालसम्मकै महँगो, प्रति लिटर 142 रूपियाँ, राजधानी दैनिकमा खबर छापिएको छ।
Thank you. अब आजका पत्र पत्रिकामा प्रकाशित सम्पादकीयको पालो फरक फरक विषयलाई पत्र पत्रिकाले सम्पादकीयमा उठाएका छन्। गोर्खापत्र दैनिकले अपराधको नयाँ कायदा शीर्षकमा सम्पादकीय छापेको छ। काठमाडौँको बौद्धबाट विद्युतीय माध्यम अर्थात अनलाइन जुवा बिङ्गो संचालक सहित 74 जनालाई प्रहरीले आइतबार पक्राउ गरेको छ। रेस्टुरेन्टमा अनलाइन जुवा खेलिरहेका मध्ये 66 जना पुरूष र 8 जना महिला छन्। मोबाइलमा बिङ्गो एपबाट जुवा खेल भइरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। प्रहरीले उनीहरूबाट अनलाइन बिङ्गो खेल्न प्रयोग भएका मोबाइल सहित 6,19,250 रूपियाँ समेत बरामद गरेको छ। अनलाइन एप मार्फत कम्तीमा पनि $10 वा सोभन्दा माथिको जुवाको कारोबार हुने गरेको तथ्य समेत सार्वजनिक भएसँगै अपराधको नयाँ कायदा बाहिर आएको छ। अनलाइन जुवाको ट्र्याकिङ गर्ने प्रविधिको अभाव र जुवा कारोबारी विरूद्ध कड़ा कानून नभएका कारण यस्ता गतिविधि अझ बढ़न सक्ने अनुमान गर्न सकिन्छ। यसका लागि अवैध रूपमा सञ्चालन भइरहेका अनलाइन जुवा र अन्य गैर कानूनी आर्थिक कारोबार नियन्त्रणका लागि आर्थिक कारोबारको निगरानी सबल प्राविधिक पक्ष र कानूनी आधार बलियो बनाउनु वाञ्छनीय छ भन्दै गोर्खापत्रले सम्पादकीयमा उठाएको छ। कुनै पनि निकायको काममा नेतृत्वभन्दा नीतिले प्राथमिकता पाउनु उचित हुन्छ। कार्य सम्पादनमा व्यक्तिको भूमिका महत्वपूर्ण हुन्छ। व्यक्तिको काम प्रभावकारी हुने हो भने जस्तै अप्ठ्यारो अवस्थामा पनि काम हुन सक्छ। तैपनि नीतिले डोहोर्याउने हो भने जस्तै खराब व्यक्ति आए पनि काम हुनु स्वाभाविक हुन्छ। त्यसकारण जहिले काम भइरहनका निम्ति नीतिगत तयारी हुनुपर्छ। नीतिगत तयारी भनेको संस्थागत तयारी पनि हो। कुनै खास व्यक्ति भएका बेला काम हुने अरू बेला नहुने हुनुहुँदैन। जुनसुकै व्यक्ति आउँदा पनि ती संस्था वा निकायमा काम हुन सक्ने अवस्था सिर्जना गर्नु सबैभन्दा आवश्यक पक्ष हो भन्दै नीतिगत नेतृत्व शीर्षकमा नागरिकले सम्पादकीय उठाएको छ। तराई मधेस क्षेत्रको दलित समुदायमा पनि मुसहरको आर्थिक सामाजिक र शैक्षिक अवस्था निकै नाजुक छ। टाटा बाठाले यो समुदायको गरिबी र अशिक्षाको फाइदा कसरी उठाउँछन् भन्ने एउटा उदाहरण हो। मोहोत्तरीको बर्दिवास 10 स्थित खैरमाराको वन मुसहर समुदायको उन्नतिका लागि बनाइएको वनमा टाटा बाठाको रजाई भएको विषयलाई मुसहरको वनमा ब्रह्मलुट शीर्षकमा अन्नपूर्ण पोषले सम्पादकीय छापेको छ। मन्त्रीमण्डलमा सहभागी सबै मन्त्रीहरूले सम्पत्ति विवरण बुझाउनु पर्छ भन्दै राजधानी दैनिकले पारदर्शी बन्नुपर्छ मन्त्रीमण्डल शीर्षकमा सम्पादकीय छापेको छ भने स्थानीय चुनावले निर्वाचन आयोगको औपचारिक खर्च भन्दा पनि स्थानीय तहमा आर्थिक गतिविधिहरू बढ़ेर अर्थतन्त्र चलायमान बनाउन मदत गर्छ भन्दै आजको कारोबारले स्थानीय चुनावले अर्थतन्त्र चलायमान हुने शीर्षकमा सम्पादकीय उठाएको छ।
सम्पादकीय पछि अब बाँकी प्रसंग। राजधानी दैनिकले बिचौलिया पोस्न किसानको नाममा दूधको मूल्य वृद्धि शीर्षकमा खबर बनाएको छ। सरकारले दूधको मूल्य बढ़ाएकोमा उपभोक्ता कर्मीले आपत्ति जनाएका छन्। सोमबार सरकारले किसानको नाममा बढ़ाएको प्रति लिटर 6.52 रूपियाँ वास्तविक किसानको हातमा नपुग्ने र बिचौलियाको मात्र पोस हुने उपत्यकामा रहेका उपभोक्ता कर्मीको भनाइ रहेको छ। राष्ट्रिय उपभोक्ता मंचका अध्यक्ष प्रेमलाल महर्जनले बिचौलिया पोस्न सरकारले किसानको नाममा दूधको मूल्य वृद्धि गरेको आरोप लगाउनुभयो। एउटा गाई गोठको एउटा बाल्टिन समेत नभएका बिचौलियालाई पोस्नु किसानको नाममा सरकारले दूधको वृद्धि गरेको हो। अध्यक्ष महर्जनले भन्नुभयो, सरकारले दूधको मूल्य 56.04 रूपियाँ पुर्याए पनि गाईको गोठमा गोबर सोर्ने किसानले पाउने मूल्य भनेको 40-45 रूपियाँ हो। उपभोक्ता अधिकार मंचका अध्यक्ष माधव तिमल सिन्ह सरकारले कुनै अधीन अनुसन्धान नगरी हचुवाको भरमा दूधको मूल्य बढ़ाएको बताउनुहुन्छ। किसानका नाममा सीमित व्यापारीलाई पोस्न सरकारले दूधको मूल्य वृद्धि गरेको अध्यक्ष तिमल सिन्हाको भनाई छ। सोमबार बसेको मन्त्री परिषद बैठकले दूधको समर्थन मूल्य प्रति लिटर 6.52 रूपियाँ वृद्धि गरेर 56.04 रूपियाँ कायम गर्ने निर्णय गरेको कृषि तथा पशुपन्छ विकास मन्त्रालयले जनाएको छ। प्रशोधन नगरिएको दूधको यस्तो मूल्य किसान र दूध खरिदकर्ताका लागि मात्रै लागू हुने मन्त्रालयको भनाइरहेको छ। बिचौलिया पोस्न किसानको नाममा दूधको मूल्य वृद्धि आज राजधानी दैनिकले अग्रपृष्ठमा यो खबर लेखेको छ।
अब पत्र पत्रिकामा प्रकाशित केही प्रसंगहरू छुटकरीमा। कोरोना विरूद्धको थप 23,40,000 मात्रा मोडर्ना खोप आएको छ। अब 21 लाख डोज एस्ट्राजेनेका र 40 लाख सिनोभ्याक गरी 61 लाख थप खोप आउने क्रममा छ। स्वास्थ्य सेवा विभाग आपूर्ति शाखा प्रमुख डाक्टर सुरेन्द्र चौरसियाले विश्व ब्याङ्कको सहुलियतपूर्ण ऋण सहयोगमा कोभ्याक्स मार्फत थप 23,40,000 मोडर्ना खोप आएको जानकारी दिनुभयो। डाक्टर चौरसियाले सोमबार 11,70,000 र मंगलबार 11,70,000 गरेर 23,40,000 मात्रा मोडर्ना खोप नेपाल भित्रिएको बताउनुभयो। यो खोप 12 वर्षदेखि 18 वर्षसम्मका बाल बालिकालाई लगाइनेछ। 23 लाख मात्रा खोप आयो, गोर्खापत्रले अग्रपृष्ठमा छापेको छ।
जापानले 10.4 अर्ब दिने शीर्षकमा आज नागरिक दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ। जापान सरकारले नेपालमा कोरोना विरूद्धको खोप व्यवस्थापन गर्न आवश्यक पर्ने कोल्ड चेन सामग्री सहयोग कार्यक्रम पूरा भएको जनाएको छ। साथै अन्य सामाजिक तथा आर्थिक विकासका लागि नेपाललाई थप 10.4 अर्ब रूपियाँ उपलब्ध गराउने निर्णय गरेको जापानी दूतावासले जनाएको छ। नागरिक दैनिकले अग्रपृष्ठमा खबर लेखेको छ।
सरकारले थप 11 औद्योगिक ग्राम निर्माण गर्ने घोषणा गरेको छ। 2 वर्ष अघि घोषणा गरिएका औद्योगिक ग्राम निर्माण नभई सरकारले थप औद्योगिक ग्राम बनाउने घोषणा गरेको हो। हालै बसेको मन्त्री परिषद बैठकले विभिन्न जिल्लामा 11 औद्योगिक ग्राम बनाउने निर्णय गरेको उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयले जनाएको छ। मन्त्रालयका अनुसार घोषणा गरिएका औद्योगिक ग्राममा बर्दियाको गुलरिया नगरपालिका, कालीकोटको शुभकालिका गाउँपालिका, डुटीको शिखर नगरपालिका, दिपायलको सिलगुड़ी नगरपालिका, डडेलधुराको कन्याधुरा गाउँपालिका, इलामको चुलाचुली गाउँपालिका, धनकुटाको सागुरीगढ़ी र महालक्ष्मी नगरपालिका रहेका छन्। धादिङको नीलकण्ठ नगरपालिका, नवलपरासीको हुप्सेकोट गाउँपालिका र अर्घाखाँचीको पाणिनी गाउँपालिकामा पनि औद्योगिक ग्राम स्थापना गर्ने निर्णय सरकारले गरेको छ। 11 नयाँ औद्योगिक ग्राम घोषणा कारोबारले अग्रपृष्ठमा छापेको छ।
भाले नहुँदा संकटमा घडियाल शीर्षक दिएर आज गोर्खापत्र दैनिकले अग्रपृष्ठमा खबर बनाएको छ। घडियाल गुहीको संख्या बढ़ाउन प्रजनन केन्द्रमा काम गर्नेका लागि भाले गुही समस्या भएको छ। दुर्लभ जलचर घडियालको भाले कम जन्मने हुँदा यसले संख्या वृद्धिमा पनि असर गरेको विज्ञहरूको निष्कर्ष छ। पोथीको तुलनामा कम भाले जन्मदा भालेको अभाव हुन थालेको हो। भाले नहुँदा संकटमा घडियाल गोर्खापत्रको अग्रपृष्ठको सन्दर्भ हो यो।
पत्र पत्रिकामा प्रकाशित यिनै प्रसंगसँगै आजलाई कार्यक्रमको समय सकिएको छ। यसपछि कार्यक्रम अन्तर्सम्वाद सुन्न सक्नुहुनेछ। प्राविधिक सहकर्मी राजु थापालाई धन्यवाद। हामीलाई विदा दिनुहोस्। नमस्कार।